नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नेपालमा कोरोना संक्रमितको संख्या 47 पुग्यो, निको हुनेको संख्या भने 10, आज मात्रै 3 जनालाई डिस्चार्ज। बुलिङटार गाउँपालिकाद्वारा राहत वितरण शुरू, विदेशबाट आएकाहरूको आरडीटी परीक्षण सम्पन्न, सबैको नतिजा नेगेटिभ, जिल्लामा 47 जनाको स्वाब परीक्षण, सबैको अवस्था सामान्य। संघीय सांसद महतद्वारा स्वास्थ्य सामग्री सहयोग, अलपत्र विद्यार्थीहरूलाई नेभी संघ नवलपुरले सहयोग गर्ने, कठिन अवस्था भए फोन गर्न आह्वान, सफा सुन्दर हरियाली गैंडाकोटद्वारा कावसतीमा खाद्यान्न सहयोग। र समाजसेवी कमल पराजुलीद्वारा जन्मदिनको अवसरमा खाद्यान्न सहयोग, गैंडाकोट चारकी एक महिला बेपत्ता, खोजी गरिदिन सबैमा आग्रह।
सूचना। नोबल कोरोना भाइरस कोविड-19 का कारण नेपालमा पनि उत्पन्न विषम परिस्थितिमा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा अर्को सूचना प्रकाशन आउँदासम्म स्थगन गरेको वर्तमान परिवेशमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई घरमा नै बसी आफ्नो तयारीलाई निरन्तरता प्रदान गर्न र अभिभावक ज्यूहरूलाई अध्ययनको वातावरण कायम राखिदिन हुन अनुरोध गर्दै अध्ययनका क्रममा कुनै पनि समस्या भए विषयगत शिक्षकसँग टेलिफोन वा इन्टरनेटका कुनै पनि माध्यमबाट सम्पर्क गरी समस्या समाधान गर्न हुन समेत हार्दिक अनुरोध गर्दछौ। अंग्रेजी विषयका लागि प्रजानाथ कडेल 98451414701, गणित विषयका लागि होमनाथ शर्मा 98552335, विज्ञान र गणित विषयका लागि मुकुन्द उपाध्याय 98450485539, निरोज खनाल 98456314, अंग्रेजी र सामाजिक विषयका लागि राजु पुरी 98453667185 र दयाराम पौडेल 98454246। नोबल कोरोना भाइरसबाट बस्न घरमै बसौ, सामाजिक दूरी कायम गरौं र साबुन पानीले हात धुने गरौं। कालिका नमूना माध्यमिक विद्यालय परिवार, गैंडाकोट, नवलपुर।
अब खबर विस्तारमा। शुरूआतमा प्रसंग। नेपालमा कोरोना संक्रमितको संख्या 47 पुगेको छ, यसैसँग सम्बन्धित प्रसंगबाट थप 2 जनामा कोरोना भाइरस कोविड-19 को संक्रमण आज पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या 47 पुगेको छ। उनीहरूमध्ये 10 जना निको भइसकेका छन्। उदयपुरकी 55 वर्षीय महिला र जनकपुरका 14 वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका 3 भुल्केकी हुन्। त्यस क्षेत्रमा अहिलेसम्म 25 जनामा संक्रमण देखिएको बताइएको छ। उनीहरू सबैको विराटनगर स्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचार भइरहेको छ। यसैबीच पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टका 2 जना कोरोना संक्रमितहरू उपचारपछि घर फर्किएका छन्। उनीहरू पाटन अस्पतालमा उपचारार्थ रहेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका 58 र 81 वर्षीय व्यक्तिहरू डिस्चार्ज भएको जानकारी दिनुभएको हो। उहाँहरू आमा छोरा हुनुहुन्छ। वैशाख 1 गते कोरोना पुष्टि भएको थियो। त्यस्तै सुदूरपश्चिम प्रदेशमा थप 1 जना कोरोना संक्रमित निको हुनु भएको छ। यस्तै कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्बर 1 की उक्त महिला निको भएपछि आज उहाँलाई धनगढ़ी स्थित प्रादेशिक अस्पतालबाट डिस्चार्ज गरिएको छ। लगातार 2 पटक गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभएको छ। वीरगंजबाट जानुभएकी उहाँ 12 दिन क्वारेन्टाइनमा बस्नु भएको थियो भने चैत्र 22 गते कोरोना संक्रमण पुष्टि भएको थियो। यो सँगै सुदूरपश्चिममा 4 जना कोरोना मुक्त भएर घर फर्किनु भएको छ। अब धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 5 की 34 वर्षीय महिला मात्रै सेती अस्पतालको आइसोलेसनमा उपचारमा रहनु भएको छ। आज मात्र 3 जना अस्पतालबाट कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनु भएको हो। बुलिङटार गाउँपालिकाले लकडाउनका कारण मर्कामा परेका विपन्न आर्थिक अवस्था भएका जनतालाई राहत वितरण गरेको छ। हाम्रा बुलिङटार संवाददाता मनप्रसाद भाटका अनुसार गाउँपालिकाभित्रका 6 वटा ओडाका 1300 घर परिवारलाई राहत वितरण गरिएको हो। प्रति घर दूरी 25 किलो जीरा मसिनो चामल, 1 किलो नुन, 1 किलो दाल, तेल सहयोग गरिएको हो। वडा समिति मार्फत सबै राहत वितरण गरेको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्तागोटीले जानकारी दिनुभएको छ। अध्यक्ष बस्तागोटीका अनुसार राहत वितरण अघि वडा समिति मार्फत विवरण संकलन गरिएको र संकलित नामावली कार्यपालिका बैठकले अनुमोदन गरेपछि राहत वितरणको कार्य शुरू गरिएको हो। नामावली संकलनमा विपन्न परिवार छुट्न गएको र उहाँहरूलाई पनि पछि वितरण गर्ने गरी काम भइरहेको वडा नम्बर 3 का अध्यक्ष एम बहादुर झेण्डीले जानकारी दिनुभएको छ। यता बुलिङटारमा गरिएको आरडीटी परीक्षण आज सम्पन्न भएको छ। वडा नम्बर एक र दुईमा गरिएको आरटीटी परीक्षणसँगै सबै परीक्षण सम्पन्न भएको र नतिजा नेगेटिभ आएको छ। आज वडा नम्बर एकमा 9 जना र दुईमा 23 जनाको परीक्षण गरिएको वडा नम्बर दुईका वडाध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभएको छ। अहिलेसम्मको नतिजा सबै नेगेटिभ आएकोले अबका दिनमा लकडाउनलाई कडाई गर्ने र थप कोही बाहिरबाट नयाँ आए क्वारेन्टाइनमा राखी परीक्षण गर्ने गाउँपालिकाका अध्यक्ष शशिकरण बस्ताकोटीले जानकारी दिनुभएको छ। स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले कोही व्यक्तिलाई ज्वरो आए तुरन्त स्वास्थ्य केन्द्रमा सम्पर्क राख्न पनि अनुरोध गर्नुभएको छ। यसैबीच नवलपुर जिल्लाभर हालसम्म 47 जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गरिएको छ। हालसम्म सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापाङले जानकारी दिनुभएको छ। त्यस्तै आज मात्र 45 जनाको आरडीटीबाट परीक्षण सम्पन्न भएको छ, सबैको नतिजा नेगेटिभ आएको छ। जिल्लामा 868 जना विदेशबाट आएको र अहिलेसम्म सबैको अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ। देशैभरि कोरोना सन्त्रास फैलिएको कारणले लकडाउन भएको आज एक महिना पूरा भएको छ। यसबीचमा स्वास्थ्य कर्मी र पालिकाहरूलाई राहत र स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रम जारी रहेको छ। नवलपुरका संघीय सांसदहरूले यो क्रमलाई निरन्तरता दिनुभएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्व निर्वाचन क्षेत्र नम्बर दुईका संघीय सांसद तिलक महतले स्थानीय देवचुली नगरपालिकालाई पीपीई सेट सहित आवश्यक स्वास्थ्य सामग्री उपप्रमुख पार्वती तिवारी मार्फत देवचुली नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ। त्यस्तै सांसद महतले नवलपुर जिल्ला सरकारी अस्पताल मध्यविन्दु डण्डालाई अत्यावश्यक पीपीई मास्क र सेनिटाइजर लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जिल्ला अस्पतालका अध्यक्ष डाक्टर गोपाल खनालले जानकारी दिनुभएको छ। लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरूलाई नेपाल विद्यार्थी संघ नवलपुरले सहयोग गर्ने भएको छ। नवलपुरबाट काठमाडौँ लगायत अन्य जिल्लामा गएर अध्ययन गरिरहेका विद्यार्थीहरूमा कुनै समस्या परेमा साथै काठमाडौँबाट नवलपुर फर्किनुपर्ने विद्यार्थीहरूलाई सम्बन्धित निकायसँग समन्वय गरेर पहल गर्ने नेवी संघ नवलपुरका जिल्ला अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभएको छ। आज एक विज्ञप्ति जारी गर्दै यदि समस्यामा परेको कोही विद्यार्थी भए अध्यक्ष राजेश पौडेलको सम्पर्क नम्बर 98550065707 वा उपाध्यक्ष संजय भट्टराई 98474-13004 नम्बरमा सम्पर्क गर्न सकिने नेवी संघ नवलपुरले जानकारी गराएको छ। साथै समस्यामा परेका विद्यार्थीहरूको सहयोग गर्ने र नवलपुरबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई पनि त्यसको व्यवस्थापनका लागि आग्रह गरिएको अध्यक्ष पौडेलले बताउनु भएको छ। अध्ययनको सिलसिलामा देशका अन्य जिल्लाबाट नवलपुर आएर अध्ययन गरिरहेका साथै नवलपुरकै कुनै विद्यार्थीहरूलाई पनि यो समयमा दैनिकी गुजारा चलाउन समस्या परेको भए नेवी संघ नवलपुरका पदाधिकारीहरूलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ। कोविड 19 को संक्रमणले सिंगो विश्व नै आक्रान्त परिरहेको सन्दर्भमा यसको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्दै लकडाउनको पालना गर्न पनि विज्ञप्ति मार्फत अनुरोध गरिएको छ। गैंडाकोटमा विगत एक वर्षदेखि सामाजिक कार्य गर्दै आइरहेको सफा सुन्दर हरियाली निरन्तर शनिबार अभियानले आज माता तीर्थ औंसीको दिन कावसतीमा रहेको आश्रममा खाद्यान्न सहयोग गरेको छ। नवलपुरको सदरमुकाम कावसती 13 रहेको लक्ष्मीनारायण आश्रममा 50 किलो चामल, 5 किलो दाल, 5 लिटर तेल, तरकारी, फलफूल तथा आश्रमका आमाहरूलाई नगद र सारी हस्तान्तरण गरेको अभियानका संयोजक गणेश सापकोटाले जानकारी दिनुभएको छ। सो कार्यक्रममा कावसती वडा नम्बर 12 वडाध्यक्ष विनोद राणा मगर, समाजसेवी महेन्द्र पोखरेल, सूर्य गुरूङ, अभियानका अभियन्ता श्याम वन लगायतको उपस्थिति रहेको थियो। खाद्यान्न सहयोग गर्दै अभियानका संयोजक सापकोटाले आफ्नो ऊर्जाशील समयमा समाज र देशलाई सेवा गरेका आमाहरूलाई सेवा गर्न पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले यसरी वृद्ध आमाहरूलाई वृद्ध आश्रममा आउनु नपर्ने वातावरणको सिर्जना गर्नुपर्ने र राज्यले यो विषयमा बेलैमा सोच्नुपर्नेमा पनि जोड़ दिनुभएको छ। कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि हरियाली अभियानले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै अझै सामाजिक कार्यहरू गर्न शुभकामना दिनुभएको थियो। खाद्यान्न प्राप्त गरिसके पछि आश्रमका सञ्चालक तथा त्यहाँ बस्ने वृद्ध आमाहरूले लकडाउनको समयमा गरेको यो सहयोगले आफूलाई थप राहत मिलेको बताउनु भएको थियो। गैंडाकोटका समाजसेवी कमल प्रसाद पराजुलीले आफ्नो जन्मदिनको अवसरमा देवघाटमा रहेको राम जानकी बालिका आश्रमका बाल बालिकाहरूलाई सहयोग गर्नुभएको छ। आश्रममा जन्मदिन मनाउन पुग्नुभएका पराजुलीले 50 किलो चामल, 15 लिटर तेल, 15 किलो आटा, तरकारी तथा फलफूल सहयोग गर्नुभएको हो। देश लकडाउनमा रहेको बेला आश्रममा अप्ठ्यारो अवस्था नआओस् भने आफूले जन्मदिनको अवसरमा सहयोग गरेको उहाँले बताउनुभयो। पराजुलीले आज गैंडाकोट वडा नम्बर 7, 8 र 9 अति विपन्न 45 घर परिवारलाई राहत वितरण गर्नुभएको छ। तीनवटै वडासँग समन्वय गरेर राहत वितरण गरिएको पराजुलीले बताउनु भएको छ। सेवा नै धर्म हो भन्ने भावलाई आत्मसात गर्दै जन्मदिनको अवसरमा राहत वितरण गरेको पराजुलीले बताउनुभयो। नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहनुभएका पराजुलीले धर्मपत्नी रूपा पराजुली सहित जनप्रतिनिधि पार्टीका प्रतिनिधि सहितको उपस्थितिमा सहयोग गर्नुभएको हो। पराजुलीले केही दिन पहिले पनि गैंडाकोट ओडा नम्बर 1 र 4 का 53 घर परिवारलाई पनि राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो। नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वडा नम्बर 4 बस्ने एक महिला हराउनु भएको छ। सहज अस्पताल नजिक घर भएकी 29 वर्षीय देवी लुङ्गेली मगर हराउनु भएको हो। लकडाउनको समय घरमै रहे पनि हिजो दिउँसो 12 देखि 1 बजेतिरको समय घर बाहिर निस्केपछि अबेर राति पनि नफर्किएको परिवारले बताएका छन्। घरबाट निस्केर कहाँ जानुभयो भन्ने थाहा नभएको र अबेर रातिसम्म पनि नफर्किएपछि गैंडाकोट लगायत आफन्तकोमा खोजी गर्दा नभेटिएपछि प्रहरीमा खबर गरिएको छ। गैंडाकोट 4 सहज अस्पताल नजिक घर रहेको उहाँको मानसिक अवस्थामा कमजोरी रहेको र बाटो नै भुल्ने समस्याले हराउनु भएको आकलन गरिएको छ। कपाल काटेको शरीर मोटो रहेको अवस्थामा उहाँ हुनुभएको परिवारले बताएका छन्। अहिले वडाध्यक्ष कृष्ण प्रसाद नेउपानेले पनि प्रहरीलाई खबर गरी अन्यलाई पनि खोजी गरिदिन आग्रहसहित आफूले विभिन्न पक्षसँग कुरा गरिरहेको बताउनु भएको छ। यदि कसैले भेट्नुभयो भने परिवारको फोन नम्बर 98274705012, वडाध्यक्षको फोन नम्बर 98550059496 वा इलाका प्रहरी कार्यालयको सम्पर्क फोन नम्बर 078150119 सम्पर्क गरिदिन आग्रह गरिएको छ। चितवन स्थित धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चले बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ। आज मञ्चको प्रथम परिकल्पना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्युतीय स्प्रेयर र भाइरस किलर केमिकल हस्तान्तरण गरिएको हो। मञ्चका अध्यक्ष भीम प्रसाद विश्वकर्माले बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी उपरीक्षक प्रकाश राणाभाटलाई 2 थान विद्युतीय स्प्रेयर र 3 लिटर भाइरस किलर केमिकल हस्तान्तरण गरिएको हो। प्रहरी उपरीक्षक राणाभाटले विपदको समयमा मञ्च को सहयोगले ट्राफिक प्रहरीको मनोबल बढ़ाएको बताउनु भएको छ। त्यस्तै मञ्चका महासचिव अमीर रामदामले जोखिमको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने ट्राफिक प्रहरी कर्मचारीलाई सुरक्षित राख्न सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरेको बताउनु भएको छ। त्यस्तै कार्यक्रममा मञ्चका सचिव अमीर सुनारले आगामी दिनमा पनि यस्तै किसिमका सामाजिक कार्यमा सहयोग जारी राख्ने बताउनुभयो। चितवनमा ट्राफिक प्रहरीले लकडाउन पालना गराउन जनचेतना अभिवृद्धि कार्यलाई निरन्तरता दिएको छ। त्यस्तै लकडाउनले अलपत्र परेका मजदूर तथा सर्वसाधारणलाई भोको नराख्न पनि बागमती प्रदेश ट्राफिक प्रहरीले गत चैत्र 28 गतेदेखि भरतपुर महानगरपालिका र स्थानीयको सहयोगमा निशुल्क भोजन गराउँदै आएको खाना व्यवस्थापन समितिका संयोजक राजु मल्लले जानकारी दिनुभएको छ। देशभर लकडाउनले सबै क्षेत्रलाई आक्रान्त पारेको बेला यसको असर मौरी पालक किसानमा समेत परेको छ। मौरी उत्पादन गर्ने र मह उत्पादन गर्ने उत्तम समय यही समय भए पनि कृषकहरू चरण क्षेत्रमा जान नपाउँदा समस्या आएको हो। लकडाउनका कारण मौरीको गोला विस्तार गर्न र मह कान्न नपाउँदा मौरीहरू घरबाट जंगल भागेको हुन सक्ने कृषकहरूले बताएका छन्। मौरीको चरण क्षेत्रमा जान नपाउँदा मौरीको अवस्था पारे आफू अनभिज्ञ रहेको भरतपुर महानगरपालिका नौका विष्णु भूषालले बताउनु भएको छ। उहाँको अहिले मौरीको गोला विस्तार गर्ने र मह कान्ने वर्षकै उत्तम समयमा लकडाउनका कारण मौरी व्यवस्थापनमा समस्या भएको हो। यस वर्ष विषादी र रोगका कारण मौरी उत्पादनमा ह्रास आएसँगै लकडाउनका कारण थप क्षति बेहोर्नुपर्ने देखिएको उहाँ लगायत मौरी पालक किसानहरूको गुनासो रहेको छ। प्रतिनिधि सभा सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्र राजकर्णले पश्चिम नवलपरासीका पत्रकार र स्वास्थ्य कर्मीहरूलाई खाजा स्वरूप चाउचाउ र पानी उपलब्ध गराउनु भएको छ। कोरोना संक्रमण विरूद्ध अग्रपंक्तिमा रहँदै आएका पत्रकार र स्वास्थ्य कर्मीलाई सांसद कर्णेलले जिल्ला समन्वय समिति मार्फत सामग्री उपलब्ध गराउनु भएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका कर्णेलले उपलब्ध गराएका खाजा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राईले नेपाल पत्रकार महासंघ र स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गर्नुभएको हो। खाजा उपलब्ध गराउँदै सांसद कर्णेलले लकडाउनका कारण पसलहरू बन्द रहेको अवस्थामा समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकार र सर्वसाधारणको स्वास्थ्य सेवामा खटिने स्वास्थ्य कर्मीहरूलाई सहज रूपमा खाजाको व्यवस्था गर्न उक्त सामग्री उपलब्ध गराएको बताउनु भएको छ। उपलब्ध गराएका सामग्रीमा नेपाल पत्रकार महासंघलाई 40 पेटी चाउचाउ र 40 पेटी पानी छ। त्यस्तै 7 वटै स्थानीय तहमा कार्यरत स्वास्थ्य कर्मीका लागि 240 पेटी चाउचाउ र 175 पेटी पानी रहेको छ। जस अनुसार 3 वटा नगरपालिकालाई जनै 40 पेटी चाउचाउ र 25 पेटी पानी तथा 4 वटा गाउँ पालिकालाई 30 पेटी चाउचाउ र 25 पेटी पानी उपलब्ध गराइएको हो। रामग्राम नगरपालिकाका विपन्नलाई गुणस्तरहीन चामल राहत दिएको प्रकरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरवाली सप्लायर्स राजेश राई मिलका संचालक पटवारी बानियालाई मुद्दा चलाउने भएको छ। अघिल्लो साता 2300 परिवारलाई वितरण गरिएको खाद्यान्न कमसल रहेको गुनासो आएपछि कार्यालयले छानबिन थालेको थियो। नगरपालिकाले लकडाउनमा अप्ठ्यारोमा परेका विपन्न परिवारलाई राहत दिन परासी स्थित उक्त मिलबाट प्रति केजी 40 रूपियाँका दरले 250 क्विन्टल चामल खरिद गरेको थियो। अनुसन्धानमा वितरित खाद्यान्न कमसल भेटिएपछि कार्यालयले मुद्दा दर्ता गर्न बुधबार सरकारी वकिलको कार्यालयमा राय मागेको छ। सरकारी वकिलको कार्यालयका सूचना अधिकारी अमृत मरासनीले कार्यालयकी राय अनुसार सप्लायर्स बानियालाई मुद्दा चलाउने निर्णय भएको बताउनु भएको छ। कार्यालयले खाद्यान्न खरिद कार्यमा संलग्न नगरपालिकाका कर्मचारीलाई भने छोएको छैन। चितवन राष्ट्रिय निकुञ्जभित्र अवैध रूपमा रूख कटान गर्नेलाई नेपाली सेनाले पक्राउ गरेको छ। माडी नगरपालिका 3 सिमरा स्थित निकुञ्ज भित्रको रूख कटान गरेर घरमा लुकाएको अवस्थामा निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको बटुक दलगणले स्थानीय 40 वर्षीय गंगाराम पावेलाई पक्राउ गरेको हो। उहाँले 4 फूटको 9 सालको गोलिया लुकाएर राख्नु भएको थियो। रूख कटान गर्दै लगेको सुराकीको आधारमा पावेललाई सेनाले हिजो साँझ 6:30 बजे बरामद गरेको हो। पक्राउ परेका पावेललाई सेनाले अनुसन्धानका लागि राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाएको छ। जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। आज बिहान सभा 11 बजे निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल दर्ता भएको हो। दर्ता नम्बर 1388 छ। दल दर्ताका लागि दुवै दलका अध्यक्ष सहितका नेताहरू कान्तिपद स्थित आयोगको कार्यालयमा पुग्नु भएको थियो। उहाँले आयोगका अधिकारीहरूलाई पार्टी एकताको औपचारिक जानकारी दिनुभएको थियो। नव एकीकृत पार्टी जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतले आफूले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रियापछि पूरा गर्ने बताउनु भएको छ। सरकारले दल विभाजन गर्न रातारात अध्यादेश ल्याएपछि समाजवादी र राजपा बीच हिजो राति नै पार्टी एकता भएको थियो। एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ भने झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको प्रयोग गर्ने सहमति भएको छ। दुई पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टीले सभामुख अग्निप्रसाद सापकोटालाई नयाँ दल दर्ता प्रक्रिया अघि बढ़ेको जानकारी गराएको छ। आज बिहान निर्वाचन आयोगको कार्यालय खुल्ने बित्तिकै दल दर्ताका लागि पुगेका दुवै दलका नेताहरू निर्वाचन आयोगबाट सभामुख सापकोटालाई भेट्न गएका थिए। पूर्व सचिव भीम उपाध्यायलाई 3 दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसुर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई 3 दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको हो। जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अरियालले जानकारी दिनुभएको छ। यसअघि बुधबार राति उपाध्यायलाई प्रहरीले ललितपुर स्थित उहाँकै निवासबाट पक्राउ गरेको थियो। उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैर कानूनी विषय लेखेको प्रहरीले आरोप लगाएको छ। अर्यालले भन्नुभएको छ, हामी उहाँको अन्य कसुरबारे पनि खोजी गरिरहेका छौं। उहाँका अनुसार उपाध्यायलाई अहिले महानगरीय प्रहरी वृत्त 16 खुट्टेमा हिरासतमा राखिएको छ। यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्व सचिव भीम उपाध्यायलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेको छ। छाया सरकारका संचार तथा सूचना प्रविधि मन्त्रालयका संयोजक बहादुर सिंह लामाले एक प्रेस विज्ञप्ति जारी गरी उपाध्यायलाई पक्राउनु संविधानको मर्म र भावना विपरीत रहेको भन्दै उहाँलाई तत्काल बिना शर्त रिहा गर्न सरकारसँग माग गर्नु भएको हो। संविधानले प्रत्येक नेपाली नागरिकलाई आफ्नो विचार राख्ने नैसर्गिक अधिकार दिएको भन्दै कांग्रेसले विज्ञप्ति मार्फत सरकारको उक्त कदम प्रति आपत्ति समेत जनाएको छ। विजय खबरमा अब पालो भएको छ आजको सरकारको। प्रधानमन्त्री केपी शर्मा ओलीले 2 अध्यादेश फिर्ता लिने बताएको समाचारहरू आएका छन्। वैशाख 8 गतेको मन्त्री परिषद बैठकले तयार गरेको अध्यादेश सोही दिन राष्ट्रपतिले जारी गर्नुभएको थियो। के अहिले समाचारमा आए जसरी फिर्ता लिन मिल्ने हो अध्यादेश भनी मैले सत्तारूढ दल नेकपाका सांसद एवं पूर्व कानून मन्त्री शेरबहादुर तामाङलाई सोधेको छु। प्रधानमन्त्री यसलाई फिर्ता लिन तयार हुनु भएको हो?
यसको प्रोसेस चाहिँ के हुन्छ भने कुनै कानून अब अध्यादेशको रूपमा आए पनि त्यो फिर्ता लिने भन्ने हुँदैन, पुनः संशोधन भन्ने हुन्छ। त्यसो भएको हुनाले पुनः संशोधन लिने आफ्नो प्रक्रिया छ, त्यो प्रक्रियामा जानुभयो भने मात्रै हुन्छ, नत्र भने त्यो फिर्ता भन्ने टर्म प्रयोग हुँदैन। तर जहाँसम्म अब यो फिर्ता लिने कि अथवा यो प्रक्रियामा फेरि यसलाई चाहिँ सच्याउने हो कि भन्ने कुरा छ, यो आन्तरिक रूपमा पार्टीभित्र छलफलको विषय हो। यो अहिले नै कुनै एउटा डिसिजन पुगिसकेको अवस्था छैन।
तर एकाएक चाहिँ प्रधानमन्त्री यसरी तातिनु त्यसै गरी राष्ट्रपतिबाट जारी हुनु, यो तपाईँहरूको बीचको पार्टीभित्रको छलफल थियो कि थिएन तामाङज्यू?
त्यो त सार्वजनिक रूपमै आइसक्यो कि पार्टीमा आन्तरिक रूपमा अब गहन ढङ्गले छलफल नभइकन आयो भन्ने कुरा त आइ नै सकेको छ। त्यस भएको हुनाले यसको त्यस्तो दीर्घकालीन असर पर्ने खालका कतिपय ऐन कानुनहरू छलफल गर्दाखेरि कमसे कम पार्टीको एउटा तहमा छलफल गरेर लानु हुने नहुने के गर्ने भन्ने कुराको बारेमा छलफल गरेर जानु नै उपयुक्त हुन्छ र त्यसरी गइएन भने कहिलेकाहीँ राम्रै गर्न खोज्दा पनि त्यसको परिणाम नराम्रो आउने खालको स्थिति बन्छ।
भनेपछि यसले नेकपालाई पनि र स्वयं प्रधानमन्त्रीलाई पनि ठुलो झड्का दियो उसो भए।
अब यो जति बेला आयो यो बेला चाहिँ होइन, किनभने बरु अर्को अत्याधिक जरुरी थियो, किनभने तपाईँको चाहिँ खास गरी संवैधानिक नियुक्तिहरू अड्किरहेकै थियो र ती नियुक्तिहरूको सवालमा अब हुन त त्यही कानुन प्रयोग गरेर भोलि अर्कोले त्यसै गर्यो भने के गर्ने भन्ने प्रश्न त उठ्छ नै, तर पनि तपाईँको चाहिँ यो जुन खालको सहमतिको वातावरण नबनिरहेको अवस्थामा केही संवैधानिक नियुक्तिहरू खाली हुने र सरकारले केही पनि गर्न नसक्ने, नियुक्ति पनि गर्न सकेन भन्ने खालको चाहिँ आरोप खेपिरहनुपर्ने अवस्थामा त्यो नियुक्ति जरुरी थियो, त्यसको लागि हो भने त्यो कानुन जरुरी थियो, तर तपाईँको चाहिँ यो अर्को कानुन त्यति आवश्यकता नभएको बेलामा जुन बेला अब यसको कुनै चर्चा परिचर्चा कसैलाई यसको बारेमा कुनै शङ्कै नभइरहेको बेलामा आएको कारणले पार्टीभित्र व्यापक रूपमा यसको बारेमा बहस भएकै हो र त्यो बहस अनुसार अहिले के गर्ने त भन्ने कुरामा नेतृत्व बीचमा परामर्श जारी।
अब तपाईँ कानुन मन्त्री पनि ठ्याक्कै बताइदिनुहोस्, मैले पनि अलिकति बुझ्न नसकेको, जनतालाई पनि कता कता भ्रम भए जस्तो, फिर्ता लिने हो कि त्यसलाई संशोधन गर्ने हो? संशोधन भन्नाले चाहिँ के राख्ने?
फिर्ता लिने भन्ने हुँदैन, त्यो चाहिँ फिर्ता भन्ने हुँदै हुँदैन, त्यो चाहिँ संशोधन प्रक्रियामा जान्छ। फेरि तपाईँको चाहिँ त्यो त कानुनै भइसक्यो, जस्तो तपाईँको चाहिँ राष्ट्रपतिले त्यसलाई चाहिँ छाप लगाइसकेपछि त्यो कानुनको स्वरूप ग्रहण गरिसक्छ, त्यो लागू हुन्छ, कार्यान्वयन हुन्छ।
तर जति बेला पनि फिर्ता लिन सक्नुहुन्छ भन्ने कानुनी प्रावधान पनि देखाएका चाहिँ कुराहरू थियो, त्यो पनि त होला नि।
त्यो चाहिँ तपाईँको चाहिँ राष्ट्रपतिले छाप लाउनु अगाडि हो, त्यो चाहिँ राष्ट्रपतिले छाप लगाइसकेपछि त्यो कानुनको स्वरूप ग्रहण गर्छ, त्यो कानुनलाई अब संशोधनको प्रक्रियाबाट फेरि पुनः त्यही कानुनलाई वा भन्ने ठाउँमा र भन्ने चाहिँ फेरि संशोधन गरेर जान सकिन्छ।
अनि यो के गाई जात्रा हो?
अब यो यस्तो हो, तपाईँको चाहिँ कतिपय चिजहरू कुनै उद्देश्य हुनसक्छ, कतिपय ठाउँमा छलफल भएको पनि हुनसक्छ, त्यसका कतिपय आन्तर्यहरू चाहिँ तपाईँको चाहिँ बाहिर सार्वजनिक रूपमा आउनलाई अप्ठ्यारो पनि भएको हुनसक्छ, त्यस्तो चिजलाई अब बाहिर ल्याइरहनु पर्छ, ल्याउनै पर्छ भन्ने अड्डी पनि हामीले कस्नु हुँदैन। तर यद्यपि तपाईँको चाहिँ यस्ता चिजहरू गर्दाखेरि अलिकति व्यापक दायराको बिचमा छलफल गरेर गर्नु जरुरी छ र यो के लक्ष्यबाट आयो भन्ने कुराको बारेमा अलिकति चाहिँ चित्त बुझ्दो खालको चाहिँ जवाफ भयो भने हामी नै त्यसलाई सेभ गरेर हिँड्छौँ नि, किनभने पार्टीका कार्यकर्ता हौँ, पार्टीका सांसद छौँ, त्यस भएको कारणले भोलि पार्लियामेन्टमा फेरि लिएर आउनुपर्छ त्यो अध्यादेश चाहिँ, अहिले अध्यादेशको रूपमा आएको नि, तपाईँको चाहिँ संसद चाहिँ खुले पछाडि त्यो संसदमा स्वतः त्यो संसदमा ल्याउनै पर्ने हुन्छ, संसदले अनुमोदन गर्नुपर्ने हुन्छ, अनि मात्रै त्यसले चाहिँ स्थायित्व ग्रहण गर्छ। त्यसो कारणले यस्तो कुरामा संसदमा भोलि जाँदाखेरि के हुन्छ भन्ने बारेमा अलिक व्यापक छलफल गरेर मात्रै जानु उचित हुन्छ र तर पनि आइ नै सक्यो र कानुनै स्वरूप ग्रहण गरिसके पछाडि यो कानुनको बारेमा के गर्ने त भन्ने कुराको बारेमा अब पार्टीभित्र अलिक छलफल सुरु भएको छ र त्यो छलफलको आधारमा यसलाई त्यही फिर्ता भन्ने हुँदैन, अब पुनः संशोधनको माध्यमद्वारा सच्याउन चाहिँ सकिन्छ।
पूर्व कानून मन्त्री शेरबहादुर तामाङसँग गरिएको कुराकानी भोलि बिहानको कार्यक्रम आजको सवालमा तपाईँले पूर्ण कुराकानी सुन्न सक्नुहुनेछ। विश्वभरि कोरोना भाइरसबाट 26,61,504 संक्रमित भएका छन्। त्यसमध्ये 7,30,727 निको भएर घर फर्किएका छन् भने 1,85,504 मृत्यु भएको ओमिटर्स.इन्फोले जनाएको छ। सबैभन्दा धेरै अमेरिकामा पछिल्लो क्रममा 25 नयाँ संक्रमितको मृत्यु भएको छ र कुल 47,684 ज्यान गएको छ। त्यस्तै इटालीमा 25,085 ज्यान गएको छ भने स्पेनमा पछिल्लो क्रममा 440 नयाँ संक्रमितको मृत्युसँगै मृत्यु हुनेको कुल संख्या 22,157 पुगेको छ। पछिल्लो क्रममा भारतमा मृत्यु हुनेको संख्या 686 पुगेको छ भने संक्रमितको संख्या 21,797 पुगेको छ। अब केही छोटा खबरको पालो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी जसपा बनेकोमा खुशी व्यक्त गर्नुभएको छ। सरकारले भारतमा कोरोना भाइरस COVID-19 जोखिम हेरेर मात्र लकडाउन खुला गर्ने नगर्ने विषयमा निर्णय गर्ने भएको छ। प्रदेश 5 को सार्वजनिक लेखा समितिले कोरोना नियन्त्रण उपचार र राहतमा गरिने खर्च पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ। नेकपा सांसद महेश बस्नेतले आफूमाथि अपहरणको आरोप लगाउने विरूद्ध कानूनी उपचार खोज्ने चेतावनी दिनुभएको छ। चीनले विश्व स्वास्थ्य संगठन WHOलाई थप 3 करोड़ अमेरिकी डलर दिने घोषणा गरेको छ। चितवनमा किट अभाव भएपछि हेटौँडा पठाइएको 22 जनाकै कोरोना भाइरस COVID-19 परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। र पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन चट्याङ हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसममा सुधार आउन अझै केही दिन लाग्ने विभागले जनाएको हो। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। नेपालमा कोरोना संक्रमितको संख्या 47 पुग्यो, निको हुनेको संख्या भने 10, आज मात्रै 3 जना डिस्चार्ज। गुलिङटार गाउँपालिकाद्वारा राहत वितरण शुरू, विदेशबाट आएकाहरूको आरडीटी परीक्षण सम्पन्न, सबैको नतिजा नेगेटिभ, जिल्लामा 47 जनाको स्वाब परीक्षण, सबैको अवस्था सामान्य। संघीय सांसद महतद्वारा स्वास्थ्य सामग्री सहयोग, अलपत्र विद्यार्थीलाई नेवी संघ नवलपुरले सहयोग गर्ने, कठिन अवस्थामा भए फोन गर्न आह्वान, सफा सुन्दर हरियाली गैंडाकोटद्वारा कावसतीमा खाद्यान्न सहयोग। र समाजसेवी कमल पराजुलीद्वारा जन्मदिनको अवसरमा खाद्यान्न सहयोग, गैंडाकोट 4 एक महिला बेपत्ता, खोजी गरिदिन परिवारको सबैमा आग्रह। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 7 विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाबाट बिदा हुन्छु। नमस्कार।